नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल वैशाख महिनाको 19 गते शनिबार, ज्येष्ठ कृष्ण पक्ष प्रतिपदा तिथि, तदनुसार मे 2 तारीक सन् 2026, नेपाल सम्बत 1146। कार्यक्रमको शुरूआतमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौं। तराईको जल प्रणाली क्षत विच्छेद शीर्षकमा गोर्खापत्रले मुख्य खबर छापेको छ। मधेसमा जलवायु परिवर्तनको प्रभाव, भू उपयोगमा परिवर्तन र चुरे भावर क्षेत्रको विनाशले जल संकट निम्तिएको संसदीय समितिको अध्ययनले देखाएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले गरेको अध्ययनले चुरे भावर पुनर्भरण क्षेत्रमा भइरहेको वन विनाश र अनियन्त्रित बालुवा गिट्टी उत्खननले मधेसका जलवृत्तलाई पुनर्जीवित गर्ने मुख्य प्राकृतिक प्रणालीलाई नै क्षतविच्छेद बनाएको देखाएको छ। यसले गर्दा आधार बहाव कमजोर भएको र मधेसभरि पानी अभावको समस्या थप भयावह बनाएको अध्ययनको निष्कर्ष छ। संसदीय समितिको अध्ययनले मधेस प्रदेशमा पानीको सतहमा वार्षिक रूपमा 2-4 मिटरको गिरावट आएको देखाएको छ। दीर्घकालीन प्रवृत्तिले भने वार्षिक रूपमा करिब 0.05 देखि 0.10 मिटरले तल झर्दै गएको छ। अध्ययन अनुसार प्रदेशभरि औसतमा 60% ट्यूबवेल जल सतह सक्सन लिमिट भन्दा तल गएको र भूमिगत जल भण्डारणमा अनुमानित 3675 मिलियन घन मिटरले कमी आएको छ। समितिको प्रतिवेदनमा गत वर्षको मनसूनमा औसत भन्दा 1/3 कम वर्षा भएको छ, छोटो अवधिको मौसमी घटना मात्र नभई पुनर्भरण र निष्कासन बीचको प्रणालीगत असन्तुलनको उपज मधेसमा खडेरी देखिएको उल्लेख छ। मधेसको जलसंकटबाट करिब 61 लाख जनसंख्या प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्। सो प्रतिवेदनले सारांश विकास आर्थिक मामिला तथा सुशासन समितिको बिहिबारको बैठकमा प्रस्तुत गरिएको छ। समितिका सभापति कृष्ण प्रसाद पौडेलले अध्ययन प्रतिवेदनको निष्कर्ष र सुझाव तथा सिफारिश बारे विज्ञ तथा सरोकारवाला निकायसँग छलफल गरी सरकारलाई आवश्यक निर्देशन दिने बताउनुभयो। संकट समाधानका उपाय उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, अध्ययन बमोजिम सन् 1982 मधेस प्रदेशका 8 जिल्लामा भूमिगत जलको अवस्था समग्रमा धनात्मक रहेकोमा हाल त्यसमा उल्लेख्य कमी आएको औल्याइएको छ। करिब 45 वर्ष अघि 2043 मिलियन घन मिटर पानी निष्कासन गरिँदा 3366 मिलियन घन मिटर पानी पुनर्भरण भएको थियो। वर्षाको पानी सबैभन्दा बढ़ी भावर क्षेत्रले संचित गर्दै आएकोमा उत्खनन र वन फडानीले भावरको सो क्षमता घटेर गएको छ। भावर क्षेत्रले कुल वर्षाको 33.6% पानी संचित गर्दै आएको छ। अध्ययनको सिफारिश अर्को उपशीर्षकमा गोर्खापत्र लेख्छ, संसदीय समितिले गत वर्ष मधेसमा जल संकट चरणमा पुगेको बेला गरेको अध्ययन सम्बन्धी प्रतिवेदनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा नीति निर्माताले गर्नुपर्ने कार्य सिफारिश गरेको छ। अल्पकालीन कार्य अन्तर्गत तत्काल राहत र पुनर्प्राप्ति, मध्यकालीन कार्य अन्तर्गत वर्षाको पानी संकलन र कृत्रिम पुनर्भरण आयोजनालाई व्यापक रूपमा कार्यान्वयन गर्न समितिले सुझाव दिएको छ। अर्को मनसूनसम्ममा खडेरीको उच्च जोखिममा रहेका प्रत्येक पालिकामा जमीन मुनि पानीको अन्तर प्रवेश बढ़ाउन नमूना पुनर्भरण पोखरी निर्माण गर्न सुझाव दिएको छ। तराईको जल प्रणाली क्षत विच्छेद गोर्खापत्रको मुख्य समाचार हो यो। असिना पानीले क्षणभरमै बाली नष्ट शीर्षकमा गोर्खापत्रले नै अर्थपृष्ठमा खबर छापेको छ। दाङको तुलसीपुर उपमहानगरपालिका दुईका किसान जंगु चौधरीको खेतमा लटरम्म, करेला, काँक्रा, बोडी, लौका, टमाटर, खुर्सानी फलेका थिए। यसपटक बजारमा बेमौसमी तरकारीको मूल्य राम्रै भएकाले मेहनतको फल राम्रै पाउने आशामा उहाँ हुनुहुन्थ्यो। बिहिबार दिउँसो आएको असिना पानीका कारण चौधरी जस्तै 100 किसानले लगाएको तरकारी क्षणभरमै सखाप पारिदिएको छ। तरकारी बिक्री गरौंला र राम्रै आमदानी होला भन्ने आशामा थियौं, उहाँले भन्नुभयो। अब त तरकारीका झाल पनि बाँकी छैनन्। 2054 सालदेखि बेमौसमी तरकारी खेती गर्दै आउनुभएका चौधरीले वार्षिक 5 लाखको बेमौसमी तरकारी बिक्री गर्नुहुन्छ। उहाँ सहित सो क्षेत्रका किसानले प्रति किसान 5 देखि 8 कट्टा जग्गामा बेमौसमी तरकारी खेती गर्दै आउनु भएको छ। तुलसीपुर उपमहानगरपालिका दुई कुमलगढ़ीका किसानले सरस्वती कृषि सहकारी संस्था नै स्थापना गरेर सहकारी मार्फत बेमौसमी तरकारी खेती गर्दै आएको तुलसीपुर दुईका वडा अध्यक्ष भीमबहादुर योगीले बताउनुभयो। उहाँका अनुसार कुमलगढ़ीबाट मात्रै वार्षिक 50 लाखको तरकारी उत्पादन हुने गरेको छ। वडा नम्बर दुईको कुमलगढ़ी बालापुर क्षेत्रमा उत्पादन भएको तरकारीले तुलसीपुरको मागको करिब 40% पूरा गर्दै आएको उहाँले जानकारी दिनुभयो। उक्त क्षेत्रमा अहिले दैनिक 12 देखि 15 क्विन्टलसम्म तरकारी त्यस क्षेत्रमा उत्पादन हुने गरेको छ। असिना पानीले क्षणभरमै बाली नष्ट, गोर्खापत्रको अर्थ पृष्ठको खबर हो यो। पहुँचका आधारमा सरकारी सवारी साधनमा मनपरी कानून विपरीत 600 भन्दा बढ़ी गाड़ी दुरूपयोग, कनिष्ठ कर्मचारी सम्मको रजाई, नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। विद्यमान कानून अनुसार नेपाल सरकारका सहसचिव वा सो सरहका पदाधिकारीले मात्र सवारी सुविधा पाउँछन्। तर व्यवहारमा भने नियम विपरीत 600 भन्दा बढ़ी सवारी साधन प्रयोग भइरहेको भेटिएको छ। ती सवारीका नाममा इन्धन र मर्मत शीर्षकमा समेत ठूलो खर्च हुँदै आएको छ। राजनैतिक तथा प्रशासनिक पहुँचको आड़मा कानूनले तोके भन्दा बाहिर प्रयोग भइरहेका सवारी साधनको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले विवरण संकलन शुरू गरेको छ। गत 10 वैशाखमा प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय, निकाय र संवैधानिक आयोगलाई परिपत्र गर्दै नियम विपरीत प्रयोग भइरहेका सवारी साधनको विवरण तत्काल पठाउन निर्देशन दिएको थियो। अहिलेसम्म प्राप्त विवरण अनुसार 643 वटा चार पाङ्ग्रे सवारी साधन कानून बमोजिम सुविधा नपाउने व्यक्तिले प्रयोग गरिरहेको भेटिएको छ। कार्यालयका प्रवक्ता हेमराज अरियालले विवरण आउने क्रम जारी रहेकाले संख्या अझ बढ़न सक्ने बताउनुभयो। विवरण प्राप्त हुने क्रम जारी भएकाले यो संख्या बढ्न सक्छ, अरियालले भन्नुभयो। नासुसम्मलाई गाड़ी सुविधा, इन्धनमा थप बेथिती उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। कानूनले सहसचिव वा सो सरहका पदाधिकारीलाई मात्र सवारी सुविधा सुनिश्चित गरेको भए पनि व्यवहारमा कनिष्ठ कर्मचारी यहाँसम्म कि नासुसम्मले पनि सवारी साधनको एकलौटी प्रयोग गरिरहेको भेटिएको छ। प्रभाव र पहुँचका आधारमा कनिष्ठ कर्मचारीले पनि गाड़ी सुविधा लिँदै आएका छन्। विशेष गरी राजनैतिक दल सम्बद्ध ट्रेड युनियनमा आबद्ध कर्मचारीले सवारी सुविधा सम्बन्धी कानूनको उल्लंघन गरेका छन्। मन्त्रालयमा गाड़ी मर्मत, इन्धन लगायतको व्यवस्थापन गर्ने आन्तरिक व्यवस्थापन शाखाका हकमा नासुसम्मले पनि गाड़ी सुविधा प्रयोग गरिरहेका छन्। उक्त शाखाले मन्त्रालयमा सवारी साधन मर्मत, इन्धन लगायतको व्यवस्थापनको काम गर्छ। पहुँचका आधारमा सरकारी सवारी साधनमा मनपरी कानून विपरीत 600 भन्दा बढ़ी गाड़ी दुरूपयोग, कनिष्ठ कर्मचारी सम्मको रजाई, नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। स्वामित्व विश्वविद्यालयको उपभोग हुकुमवासीको शीर्षकमा अन्नपूर्णको मुख्य खबर रहेको छ। दाङ स्थित नेपाल संस्कृत विश्वविद्यालय र बहुमुखी क्याम्पसको स्वामित्वमा रहेको करिब 1400 बिघा जग्गा विगत 2.5 दशकदेखि राजनीतिक आडमा सुकुम्बासीका नाममा कब्जामा छ। राजनीतिक आडमा केही व्यक्तिको नियन्त्रणमा रहेको भनिएको जग्गा 25 वर्षदेखि सुकुम्बासी देखाएर हुकुम्बासीको रजगज रहेको विश्वविद्यालयले जनाएको छ। दाङमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालयको 1336 बिघा जग्गा जमीन 25 वर्षदेखि अरूकै कब्जामा रहेको छ। राजनीतिक आडमा 2058 सालदेखि केही सुकुम्बासीको नाममा हुकुम्बासीको नियन्त्रणमा रहेको विश्वविद्यालयको जमीन अहिलेसम्म फिर्ता हुन सकेको छैन। विश्वविद्यालयको स्वामित्वमा रहेको 1662 बिघा जग्गा जमीन मध्ये विश्वविद्यालय स्थापनार्थ दाताहरूले दान गरेको 1336 बिघा जग्गा अरूकै कब्जामा रहेको छ। राजनीतिक आडमा केही व्यक्तिको नियन्त्रणमा रहेको भनिएको जग्गा 25 वर्षदेखि सुकुम्बासी देखाएर हुकुम्बासीको रजगज रहेको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको 1336 बिघा जग्गाको भोगचलन र आयस्ता 25 वर्षदेखि पाउन सकेको छैन, तर राजस्व भने नियमित रूपमा तिरिरहेको विश्वविद्यालयले जनाएको छ। स्वामित्व विश्वविद्यालयको, उपभोग हुकुम्बासीको, अन्नपूर्णको मुख्य खबर हो यो। बर्खा शुरू नहुँदै भत्किन थाले सड़क शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। बाजुराका अधिकांश ग्रामीण सड़क बर्खा शुरू हुनु अघि नै भत्किन थालेका छन्। स्थानीय तहले बनाएका ग्रामीण क्षेत्रका कच्ची सड़क प्री मनसूनमा हुँदा परेको वर्षाले भत्किन थालेका हुन्। त्यहाँका हिमाली स्वामी कार्तिक खापर, जगन्नाथ, बुढ़ीनन्दा, गौमूल, बढ़ीमालिका, बुढ़ीगंगा, त्रिवेणी, खप्तर, छेडेदह लगायतका पालिकाका गाउँ बस्ती ग्रामीण सड़कको पहुँचमा छन्। बाजुराका स्थानीय तहले 2075 सालदेखि 2083 सालसम्म गाउँ बस्तीलाई सड़क सञ्जालको पहुँचमा राखेका हुन्। स्थानीय तहले कच्ची रूपमा गाउँमा सड़क पुर्याउने काम गरेको भए पनि कालोपत्रे गर्ने काम भने अझै शुरू गरेका छैनन्। बर्खा शुरू नहुँदै भत्किन थाले सड़क, गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। गोर्खापत्रले नै भित्री पृष्ठमा हिल्साका सीमा स्तम्भ अनुगमन शीर्षकमा खबर छापेको छ। नेपाल चीनको सीमाना हिल्सामा स्थापना भएका दुई देशबीचका सीमा स्तम्भको अनुगमन गरिएको छ। उत्तरी क्षेत्र हिल्सा पुगेर जिल्ला सुरक्षा समितिका संयोजक सहित सदस्यको टोलीले संयुक्त रूपमा ती सीमा स्तम्भको अनुगमन गरेको हो। हिल्सामा स्थापना गरिएका नेपाल र चीन बीचका सीमाना छुट्याउने सीमा स्तम्भको अनुगमन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले बताउनुभयो। अनुगमन गरिएका सीमा स्तम्भ व्यवस्थित र सुरक्षित रहेकोमा खुशी प्रकट गर्नुहुँदै यसरी बारम्बार सीमा स्तम्भ गर्नु सुरक्षा समितिको काम कर्तव्यभित्र पर्ने उहाँले बताउनुभयो। हिल्सा क्षेत्रमा 7 देखि 10 नम्बरका सीमा स्तम्भ स्थापना गरिएका छन्। तीमध्ये 8, 9 र 10 नम्बर सीमा स्तम्भ जिल्ला सुरक्षा समितिको टोलीले अनुगमन गरेको थियो। हिल्साका सीमा स्तम्भ अनुगमन गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। बाली लगाउनु अघि नै अब मूल्य तय शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा खबर छापेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2082 सार्वजनिक गरेको छ। खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन 2075 दफा 47 उपदफा 1 दिएको अधिकार प्रयोग गरी नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट यो निर्देशिका जारी गरिएको छ। सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न तथा कृषि उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले निर्देशिका ल्याइएको हो। मन्त्री गीता चौधरीले प्रमुख बालीहरू धान, मकै, गहुँ र कोदोको न्यूनतम समर्थन मूल्य तथा उखु बालीको न्यूनतम खरीद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2082 ल्याएको बताउनुभयो। बाली लगाउनु अघि नै अब मूल्य तय, अन्नपूर्णको अर्थपृष्ठमा खबर छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। भारी भन्दा चर्को महँगीको भार शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर प्रकाशित छ। कालीमाटी तरकारी बजारभित्र भारीको पर्खाईमा रहनुभएका हरिबहादुर शिवाकोटीले मजदूर दिवस भन्ने अहिलेसम्म सुन्नु भएको छैन। उमेरले 6 दशक पार गरिसक्नुभएका शिवाकोटीले काठमाडौँमै बसेर भरिया काम गर्न थालेको 2.5 दशक पुग्यो, तर यो दिनमा मजदूर दिवस पर्छ भन्ने उहाँलाई अहिलेसम्म कसैले भनेको छैन। उहाँलाई चिन्ता छ त बुढाबुढी कसरी पालिने। भारी बोकेर काठमाडौँको महँगीमा दुईजनाको परिवार धान्न समेत गाह्रो भएको अनुभव शिवाकोटीको छ। जति हलुका भारी त्यति पैसा कम, जति गाह्रो भारी त्यति पैसा बढ़ी, तर गाह्रो भारी बोक्न शरीरले छाडिसक्यो। शिवाकोटीले भन्नुभयो, महँगीले चामल तेल ग्यास किन्दा पनि नपुग्ने अवस्था आयो, के गर्ने, कोठा भाडा पानी बत्तीको सबै गर्दा त कमाई भन्दा खर्च बढ़ी छ। अर्काको भारी बोकेर ठूलो सपना पूरा हुन्छ भन्ने त कल्पना पनि छैन, तर राशन खर्च र घर भाड़ा पनि तिर्न हम्मे हम्मे पर्ने उहाँको चिन्ता छ। उहाँले भन्नुभयो, न पहिलाको जस्तो काम छ न त कमाई, महँगी भने बढ़ेको बढ़ै छ। भारी भन्दा चर्को महँगीको भार गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। भन्सारमै एमआरपी लागू नगर्न पूर्वका उद्योगीको माग शीर्षकमा नयाँ पत्रिकाको अर्थपृष्ठमा खबर छापिएको छ। आयातित वस्तुको जाँच पास हुँदा भन्सार बिन्दुमै अधिकतम खुद्रा बिक्री मूल्य एमआरपी लागू गर्ने निर्णय अव्यवहारिक भएकाले पुनर्विचार गर्न पूर्वका उद्योगीले माग राखेका छन्। भन्सार जाँच पासकै समयमा अनिवार्य एमआरपी लागू गर्ने निर्णयले आयातकर्तामा अन्यलता सिर्जना भएको र भन्सार कार्यालय परिसरमा कन्टेनर खोलेर एमआरपी जाँच गर्ने पूर्वाधार समेत नभएको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताउनुभयो। भन्सारमै एमआरपी लागू नगर्न पूर्वका उद्योगीको माग नयाँ पत्रिकाको अर्थ पृष्ठको खबर हो यो। हटाइए 2000 सुकुम्बासी परिवार शीर्षकमा नागरिकले खबर छापेको छ। काठमाडौँको बागमती किनार स्थित शंखमूल बल्खु र वंशीघाटबाट शुक्रबार हिजो करिब 1000 सुकुम्बासी परिवार हटाइएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँका सूचना अधिकारी मुक्तिराम रिजालले हिजो मात्र सुकुम्बासी परिवारका 1000 घरटहरा खाली गरिएको जानकारी दिनुभयो। हटाइए 2000 सुकुम्बासी परिवार नागरिकले अग्रपृष्ठमा खबर बनाएको छ। नागरिकले नै लिपुलेक मानसरोवर यात्रा थाल्दै भारत चीन, नेपाल भने बेखबर शीर्षकमा खबर बनाएको छ। भारत र चीनले लिपुलेक नाका मार्फत कैलाश मानसरोवर यात्रा पुनः सञ्चालनको घोषणा गरेका छन्। नेपाल भारत तिब्बतको सीमाना जोड़िएको यो हिमाली नाका खोल्दा नेपाल भने बेखबर छ। भारत सरकारले आयोजना गर्ने यो यात्रा 2026 जूनदेखि अगस्तसम्म सञ्चालन हुने जनाइएको छ। लिपुलेख मानसरोवर यात्रा थाल्दै भारत चीन, नेपाल भने बेखबर। नागरिकको अग्रपृष्ठको समाचार हो यो। र ट्रम्पको बेजिङ भ्रमण इरान विषयमा केन्द्रित हुने शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। पश्चिम एसियाको द्वन्दका कारण पछि सरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण इरान विषयमा समेत केन्द्रित हुने भएको छ। यसै महिनाको मध्यमा हुन लागेको चीन भ्रमण इरान सम्बन्धी नीतिगत निर्णयमा केन्द्रित हुने गरी वाशिङटनले गृह कार्य गरिरहेको अन्तर्राष्ट्रिय संचार संस्थाले जनाएका छन्। अमेरिका र इजरायलको इरानसँगको युद्ध दुई महिना पुग्न लाग्दा व्हाइट हाउसले राष्ट्रपति ट्रम्पको आसन्न चीन भ्रमण तयारीलाई तीव्र पारिरहेको द न्यूयोर्क टाइम्सले जनाएको छ। ट्रम्पको बेजिङ भ्रमण इरान विषयमा केन्द्रित हुने गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।